नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपाल कम्युनिष्ट पार्टीले सुशासनलाई मुख्य मुद्दा बनाउने, भ्रष्टाचार नगर्न र गर्नेलाई नछोड्न दुवै अध्यक्षको निर्देशन।
बालकृष्ण ढुङ्गेललाई जेलबाट छुटाउने तयारी विरूद्ध सर्वोच्चमा रिट, उनलाई जेलमुक्त गर्नु बदनियतपूर्ण र गैर कानूनी हुने दावी।
मानिस र वन्यजन्तु बीचको द्वन्द्व बढ्दो, 9 महिनामा 10 जनाको ज्यान गयो, 33 जना घाइते, 193 वन्यजन्तु पनि मारिए।
उत्तर कोरियाले आणविक हतियार बनाउने ठाउँ नष्ट गर्यो, अमेरिकासँगको शिखर वार्ताका लागि चीनको समर्थन।
र कर्णाली प्रिमियर लिग क्रिकेटमा भोलिदेखि सेमी फाइनलका खेल शुरू हुने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
त्यसैले विदेश जाने सोचमा हुनुहुन्छ भने खाने बस्ने सुविधा सहित सित्तैमा सिप सिक्नका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। नेपाल कम्युनिष्ट पार्टीका दुवैजना अध्यक्षले सुशासनका लागि प्रतिबद्ध रहन पार्टीका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। एमाले र माओवादी केन्द्र एक भएपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा भएको जमघटमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचार विरूद्ध लड्ने अभियान शुरू गरेकाले त्यसमा प्रतिबद्ध भएर लाग्न केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभएको हो। केन्द्र, प्रदेश र स्थानीय तहमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार रहेकाले आफूले पनि भ्रष्टाचार नगर्न र भ्रष्टाचार गर्नेलाई पनि नछोड्न अध्यक्षहरूले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनु।
सदस्य कमरेडहरूले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मेवारीहरूलाई तदारुकता साथ सम्पन्न गर्न सबैलाई आह्वान गर्नुभएको छ। त्यसै गरी राष्ट्रको अहिलेको मुख्य कार्यभार सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नुभएकाले त्यसमा केन्द्रित हुन पनि निर्देशन दिनुभएको छ र त्यस सन्दर्भमा पार्टीलाई विधि र पद्धति संवत ढंगले सञ्चालन गर्न र सरकार सञ्चालन गर्दा, संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार नगर्न, हुन नदिन, भएमा तत्काल कारवाही गर्ने र सुशासनको स्थापनालाई समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका निम्ति मुख्य कार्यसूचीमा राख्न निर्देशन दिनुभएको छ।
बैठकमा अध्यक्षहरूले पार्टी एक भए पनि विभिन्न पक्षले बलियो हुन नदिने षड्यन्त्र गरिरहेकाले त्यस्ता क्रियाकलाप विरूद्ध सचेत रहन पनि आग्रह गर्नुभएको थियो। निर्वाचन आयोगमा दल दर्ताका लागि चाहिने केन्द्रीय सदस्यको हस्ताक्षर र नागरिकता संकलन गर्नका लागि नेताहरूलाई बोलाइएको त्यो पार्टीले जनाएको छ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार अबको पाँच वर्षसम्म नढल्ने दावी गर्नुभएको छ। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बाह्रौं स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी एकल बहुमतमा रहेकाले सरकार कसैले चाहेर पनि पाँच वर्षसम्म नढल्ने बताउनु भएको हो। सरकारका लोकतान्त्रिक मूल्य मान्यता अनुसार सरकार लोकतान्त्रिक मूल्य मान्यता अनुसार नै चल्ने पनि उहाँको भनाइ छ। गएको वर्ष 70 वर्षमा नेपालीले 5 वर्ष एउटै सरकारले काम गरेको देख्न र कामको मूल्याङ्कनको आधारमा फैसला गर्ने अवसर नपाएको भन्दै प्रचण्डले त्यस्तो अवस्था अब अन्त्य भएको दावी पनि गर्नुभयो।
नीति तथा कार्यक्रममा सरकारले स्पष्ट कार्यक्रम र समय नतोकेको भन्दै प्रतिपक्षी सांसदले आलोचना गरेका छन्। मुख्य विपक्षी दल कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग गर्नुभयो। संसदको आजको बैठकमा उहाँले सरकारले कार्यक्रम बिनाको नीति मात्रै ल्याएको भन्दै त्यसलाई पुनर्लेख गरेर पूर्णता दिनुपर्ने बताउनुभयो।
आधार वर्षमा के हुनेछ भन्ने कुरा कहीँ पाइएको छैन र अन्य अप्रासंगिक उपदेश बाहेक यसमा केही छैन। यो अनावश्यक छ। यो 103 परिच्छेद बोक्नुपर्ने के जरूरत थियो? अप्रासंगिक विषयहरू उठाएर यसलाई ठूलो गर्ने ऐतिहासिक काम गर्नुभएको छ। 43 पाना अहिलेसम्मको सम्बोधन हेर्ने हो भने यति लामो छैन, हुँदैन। त्यस कारण यसलाई पुनर्लेखन गर्नुपर्छ भन्ने म भनिराखेको छु।
पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टीका सांसद बाबुराम भट्टराईले नीति तथा कार्यक्रममा अत्यन्तै राम्रा सपना देखाइए पनि पाँच वर्षका लागि तय गरिएका लक्ष्य पूरा हुने सैद्धान्तिक आधार कमजोर रहेको बताउनुभयो।
मूलत धेरै यस्ता कुराहरू पाँच वर्षभित्र गर्ने, दस वर्षभित्र गर्ने भनेर आएको छ र हाम्रो जुन दुवै विकास लक्ष्य हामीले राखेका छौं 5, 15 र 25 जुन हाम्रो चाहिँ लक्ष्य छ त्यो अनुसार आउनु स्वाभाविक छ। तर यो नीति र कार्यक्रम हो, त्यसैले यो वर्ष के गर्छौं अर्को वर्ष के गर्छौं भन्ने ढंगले पनि आउनुपर्छ। हुन त यो बजेटमा आउन सक्छ, आउने ठाउँ बाँकी छ, तैपनि त्यसको संकेत चाहिँ अलिकति नभएको एउटा सपना र भिजन मात्रै देखाएको हो कि भन्ने अलिकति गन्ध आउँछ। त्यसो मात्रै भयो भने सपना ठूला देखाउने त्यो पूरा भएन भनेदेखि मान्छेले झन बढी निराश रहने चाहिँ खतरा चाहिँ आउँछ।
तर नेपाल कम्युनिष्ट पार्टीका सांसद विशाल भट्टराईले भने सरकारले सुखी नेपाली समृद्ध नेपाल बनाउने संकल्प सहित नीति तथा कार्यक्रम ल्याएको भन्दै बचाउ गर्नुभयो।
सरकारको आगामी नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा पनि छलफल शुरू भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदको दुवै सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममा नीति मात्र आएको तर कुनै पनि कार्यक्रम र समयावधि नतोकिएको बताउनुभयो। अर्का राष्ट्रिय सभा सदस्य वृषेश चन्द्र लालले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी र अंकगणितीय खेल भएको टिप्पणी गर्नुभयो।
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई माफी दिएर जेलबाट छुटाउने तयारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चको आदेशमा जेल गएका र प्रधान न्यायाधीश सहित सर्वोच्चकै न्यायाधीशलाई भौतिक आक्रमण गर्ने धम्की दिएका व्यक्तिलाई चालचलन असल भएको बहानामा जेलमुक्त गर्ने तयारी भइरहेकाले त्यसलाई रोक्न अन्तरिम आदेश माग गर्दै रिट निवेदन दर्ता गर्नुभएको हो। गम्भीर अपराधमा संलग्न रहेको पुष्टि गर्दै सर्वोच्चले जन्मकैदको फैसला सुनाएका ले सर्वोच्चको आदेश लगत्तै प्रधान न्यायाधीश र त्यो आदेश दिने न्यायाधीशलाई भौतिक कार्यवाही गर्ने भाषण गरेको उल्लेख गर्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ। ढुङ्गेललाई जेलमुक्त गर्नु बदनियतपूर्ण र गैर कानूनी रहेको दावी गर्दै रिट दायर गरिएको र रिटको पेशी भोलिका लागि तोकिएको त्रिपाठीले उज्यालोलाई जानकारी दिनुभयो। कारागार व्यवस्थापन विभागले आचरण राम्रो भएको भन्दै गणतन्त्र दिवसका दिन ढुङ्गेललाई जेलमुक्त गर्न सिफारिश गरेको छ।
दाङमा तोकिएको समयमा निर्माणको काम पूरा नगरेको अभियोगमा दुईजना निर्माण व्यवसायी पक्राउ परेका छन्। 2071 सालदेखि निर्माण शुरू भएको घोराई र तुलसीपुरको चार लेन सड़क निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीहरू पदम शर्मा र प्रकाश महतरालाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो। शर्मालाई घोराईबाट र महतरालाई तुलसीपुरबाट पक्राउ गरिएको हो। तोकिएको समयमा काम नसक्ने अरू ठेकेदारको सूची तयार पारेर खोजी शुरू गरिएको उहाँले जानकारी दिनुभयो।
मानिस र वन्यजन्तु बीचको द्वन्द्वका कारण गएको 9 महिनामा 10 जनाको ज्यान गएको छ भने 33 जना घाइते भएका छन्। यो अवधिमा 193 वन्यजन्तु पनि मारिएका छन्। गएको साउनदेखि चैतसम्म गएको आर्थिक वर्षको साउनदेखि चैतसम्म बाघ हात्ती र गैंडाको आक्रमणमा 10 जनाको ज्यान गएको, 33 जना घाइते भएको र 193 वन्यजन्तु मारिएको राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका अनुसन्धान अधिकृत सुषमा राणाले जानकारी दिनुभयो। गएको आर्थिक वर्षमा देशभर मानव वन्यजन्तु द्वन्द्वको कारण 22 जना मानिसको ज्यान गएको थियो भने 43 जना घाइते भएका थिए। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेटौँला सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन नम्बर 0574125595।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 cc, 100 cc, 110 cc, 125 cc र 150 cc सम्मका मोटरसाइकलहरूका साथै 110 cc को स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिरता मोड,
71 राजविरा,
कञ्चन महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्र नगर,
सिरहा लहान,
नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.ramanmotor.com।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना,
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भ्रष्टाचार नगर्न र गर्नेलाई नछोड्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षहरूको केन्द्रीय सदस्यलाई निर्देशन, सरकारको नीति तथा कार्यक्रममाथि आज पनि संसदमा छलफल, बालकृष्ण ढुङ्गेललाई जेलबाट छुटाउने तयारी विरूद्ध सर्वोच्चमा रिट लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, नेपाल भारत सीमा क्षेत्रमा मानव तस्करी रोकथामका लागि भन्दै धेरै संस्था खटिएका छन्, तर सबै संघ संस्थाले एउटै नाकामा बसेर उस्तै खालको काम गर्दा अरू नाकाबाट मानव तस्करी हुने गरेको देखिन्छ। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमिल सेनाको रिपोर्ट।
सीमा क्षेत्र रानी हुँदै जोगबनी प्रवेश गर्नेको दिनहो घुइँचो लाग्छ। सीमाबाट को मान्छे आए या गए भनी निगरानी गर्न सुरक्षाकर्मी पनि उसै गरी खटिएका हुन्छन्। महिला तथा बाल बालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाको पनि उपस्थिति छ। अहिले यो नाकामा 5 संघ संस्थाले मानव बेचबिखन हुन नदिनका लागि निगरानी बढ़ाएका छन्, तर यसको प्रभावकारिता देखिँदैन। कतिपयलाई त आफ्नो संस्थाले के गर्छ भन्ने समेत जानकारी भएको पाइएन।
के
गर्नु कति भयो तपाईँहरूको नयाँ व्यक्तिको आवत जावत भन्दा पनि बढी संघ संस्थाका कर्मचारीको भीड़ छ जोगबनी नाकामा। साना हातहरू संस्थाकी कर्मचारी रेणुका तामाङ,
अब त्यो बेच्ने त भन्न सकिन्न होइन, प्रायः जस्तो चाहिँ अब उहाँ गइसकेपछि जे पनि हुन सक्छ नि होइन, कति चाहिँ अब त्यस्तो बेचिनको लागि हो जस्तो हो भने पनि अब कति चाहिँ आमा बाउहरू मान्दैनन् ना, छोरी बहिले जान्छ यहाँ।
जोगबनी नाकामा विभिन्न संघ संस्थाको 1-15 कर्मचारी राखेर काम गर्दै आएका छन्। सबैभन्दा बढी कर्मचारी राख्ने भर्खरै आएको विश्व सेवा विस्तार संस्था रहेको छ भने साना हातहरूको 11 जना, माइती नेपालको 4 जना, केआई नेपालको 3 जना र सबैभन्दा कम 1 जना एबीसी नेपालका कर्मचारी यही नाकामा बसेर निगरानी गर्छन्। तर अरू नाकाबाट बेचबिखन भएको यी संस्थाले सुईकोसम्म पाउँदैनन्। यी बालिकाको घटनाले त्यही बताउँछ।
अनि मान्छे केटाहरू आउँथ्यो अनि हेर्थ्यो, बोल्थ्यो के कुरा अनि गइहाल्थ्यो। अनि एक दिन भन्दै थियो अरे यति यति पैसा, अनि मैले सुनेर अनि त्यो एक दिन बाहिर गएको थियो मोबाइल छोडेर। अनि म बुवाले फोन गरे, ठुलो बुवाले, अनि भन्नु त्यहाँको कुनै फोटोहरू पठाइदिए खिचेर, अनि मैले पठाइदिएको।
हुन पनि एउटै ठाउँमा मात्र संघ संस्थाको हाना थापले गर्दा अन्य छोटी नाकाहरूबाट बाल बालिका तथा महिलाको ओसार पसार हुँदा समेत यी नाकामा काम गर्ने संघ संस्थालाई थाहा हुँदैन। एकै ठाउँमा स्वीकृति दिँदा पनि समस्या देखिएको हो। मोरङ जिल्लाका छोटी नाका मध्येको अलि चहल पहल हुने रंगेली नाकाबाट पनि बेचबिखनमा पर्ने रहेछन् भन्ने यो घटनाबाट पाठ सिकेको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेल बताउनुहुन्छ।
अब यो चाहिँ नयाँ कुरो आयो, हाम्रो यो दक्षिणी भेल्टको चाहिँ रंगेली एरियाको चाहिँ बोर्डरबाट छिराइएको अवस्था छ। हामी जोगमनीमा छौँ, त्यो एरियामा चाहिँ जति नाकाहरू छन् त्यसमा चाहिँ कुनै संस्थाहरूले काम गरेको अवस्था छैन। ऊ त्यो भएकोले चाहिँ दलालहरूलाई लान पनि सहज भएको अवस्था हो।
सरकारले सीमा नाकामा मानव ओसार पसार बेचबिखन हुन नदिनका लागि बस्ने संस्थालाई एकै ठाउँमा राख्ने भन्दा पनि अरू नाकाहरूमा पनि खटाउनु पर्ने देखिन्छ।
अब फेरि खबरकै सिलसिला। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी र शिक्षक सहित 7 जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले नक्कली प्रमाणपत्र पेश गरेको दावी गर्दै प्रदेश नम्बर 2 प्रदेश सभा सचिवालय जनकपुरमा कार्यरत शाखा अधिकृत पवित्र श्रेष्ठ र भानुभक्त उच्च मावि दमाचौर सल्यानका शिक्षक रमेश कुमार अधिकारी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। यस्तै बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर 3 वडा सदस्य कहर सिंह थापा मगर, सोनारी गाउँपालिका वडा नम्बर 1 कार्यरत नायब सुब्बा खिमलाल पाण्डे र साबिकको नौबस्ता गाविसका सब ओभरसियर नेत्रविक्रम थारू विरूद्ध डिप बोरिङ निर्माणको काम नसकी 1.5 लाख रूपियाँको नक्कली बिल बनाएर अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। यस्तै स्वास्थ्य चौकीबाट नक्कली बिल बनाई 50,000 भन्दा बढी अनियमितता गरेको अभियोगमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर 12 छिन्चु स्वास्थ्य चौकीका इन्चार्ज नेत्रबहादुर देवकोटा र व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कणेल विरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो।
नेपालगंजबाट कर्णाली सहित प्रदेश 5 र 7 पहाड़ी क्षेत्रमा गरिने चार्टर उडान आजदेखि बन्द भएका छन्। चार्टर उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि सरकारले चार्टर उडान बन्द गरेको हो। नागरिक उड्डयन कार्यालय नेपालगंजका प्रमुख प्रताप बाबु तिवारीका अनुसार आजदेखि नेपालगंजबाट हुने सबै चार्टर उडान बन्द भएका छन् भने समान भाडा दर समेत कायम गरिएको छ।
यस्तै 59 वर्षदेखि ठप्प रहेको राजविराट विमानस्थलको आज औपचारिक उद्घाटन गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राजविराज विमानस्थलको उद्घाटन गर्नुभएको हो। यो विमानस्थलमा हवाई सेवा भने असार 1 गतेदेखि शुरू हुने भएको छ। यसअघि हिजो श्री एयरलाइन्सको विमानले त्यो विमानस्थलमा परीक्षण उडान गरेको थियो।
नेपाल कृषि अनुसन्धान परिषद नार्कले बास्ना आउने चामलको उत्पादनका लागि धान खेतीको अध्ययन शुरू गरेको छ। नार्क अन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा बास्ना आउने चामलको माग बढेपछि यस्तो धान खेतीको अनुसन्धान थालेको हो। अहिलेसम्म पहाड़ी क्षेत्रमा बास्ना आउने चामलका लागि धानको बिउ सिफारिश गरिएको छैन। महाशाखा अन्तर्गतको धान शाखाका प्राविधिक अतीत पराजुलीले अहिले बास्नादर चामलको माग बढेको तर भारतबाट आयात गरिएको चामलले बजार धानेकाले त्यस कम गर्न अध्ययन शुरू गरिएको बताउनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खत्तम पार्यो, खत्तम खत्तम
के खत्तम भो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्चु पेन्चिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ।
तर हातमा रेन्चु पेन्चिस मात्र भएर के अरू प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र,
त्यति मात्रै हो र हजुरबा? अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बीए एमए र पीएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटिभिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणालीले।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। विद्युत वितरण केन्द्रले बिजुली काटेपछि गर्मीका कारण बाँकेको नेपालगंजका नागरिकलाई शास्ति भएको छ। 40 डिग्री सेल्सियस हावाहुरी तापक्रम रहेको हाराहारी तापक्रम रहेको नेपालगंजमा विद्युत कटौती बढेपछि शास्ति भएको हो। नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले मागभन्दा आपूर्ति कम भएकाले बिजुली काट्नु परेको बताएको छ। यस्तै दाङको तुलसीपुरका बासिन्दाले तुलसीपुरमा रहेको विद्युत कार्यालयमा धरना दिएका छन्। विद्युत अनियमितता भएको भन्दै उनीहरूले विद्युत आपूर्ति गर्न माग गर्दै धरना दिएका हुन्। बिना कुनै जानकारी विद्युत कटौती हुँदा मारमा परेको स्थानीय बासिन्दाले बताएका छन्।
नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गतका प्रभावितहरूले पूर्णवासको व्यवस्था गर्न माग गरेका छन्। सड़क विस्तार अघि गरिएको सम्झौता बमोजिम पूर्णवासको व्यवस्थापन नगरे बसिरहेको ठाउँबाट नहट्ने उनीहरूले बताएका हुन्।
हावाहुरीले ढलेको रूखले च्यापिएर दैलेखको ठाँटी काँधमा एक बालकको ज्यान गएको छ। ठाँटीकात गाउँपालिका 6 लाममेला टोलका जोगी दमाईका साइला छोरा 8 वर्षीय बालक रमेश नेपालीको हावाहुरीका कारण ज्यान गएको हो। हावाहुरीले घर नजिकैको सल्लोको रूख डालेर जोगी दमाईको एकतल्ले मुण्डा घर भत्काउँदा ती बालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
खोटाङको खार्मीका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरू गर्न शिक्षकलाई 5 दिने अभिमुखीकरण तालिम दिइएको छ। गाउँबाट बोर्डिङ खोज्दै बसाई सर्ने क्रम बढेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा 1 नै अंग्रेजी माध्यमबाट पठन पाठन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको वडा सचिव चित्र सुवेदीले जानकारी दिनुभयो।
सामुदायिक अस्पताल ओखलडुङ्गाको सहयोगमा ओखलडुङ्गाको मोलुङ गाउँपालिका 7 पातलेका 8 सुकुम्बासी परिवारलाई घर निर्माण गरिएको छ। वडा कार्यालयको समन्वयमा 8 परिवारलाई घडेरी व्यवस्थापन गरेर घर निर्माण गरिएको हो। वडा कार्यालयको समन्वयमा घडेरी व्यवस्थापन गरेपछि अस्पतालले घर निर्माण गरिदिएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज 10 अंकले घटेको छ। हिजो 4.55 अंकले घटेको शेयर बजार आज 10.05 अंकले घटेर 1318.22 बिन्दुमा आइपुगेको हो।
भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्षको 10 महिनामा 91,15,19,000 आमदानी गरेको छ। यस अवधिमा नगरपालिकाले 78,12,02,000 खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीन कुमार घिमिरेले स्थानीय तहहरूले काम कर्तव्यको दायरामा रहेर आफ्नो काम गर्नुपर्ने बताउनु भएको छ। अख्तियार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा उहाँले स्थानीय तहहरूले आफ्नो सीमामा रहेर काम गर्नुपर्ने बताउनु भएको हो।
पर्सि शनिबार त्रिशुली नदीको बाँदरेदेखि फिस्लिङसम्म वार्षिक जलयात्रा उत्सव हुने भएको छ। पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौं भन्ने नाराका साथ नेपाल एसोसिएशन अफ ऱ्याफ्टिङ एजेन्सीज नाराले जलयात्रा उत्सव आयोजना गरेको हो। साहसिक जलयात्रा ऱ्याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागि नाराले जनाएको छ।
महोत्तरीको गौशाला नगरपालिका 10 को मुसहर बस्तीका महिलाले जाँड रक्सी विरूद्ध अभियान शुरू गरेका छन्। तत्कालीन भरतपुर गाविस 10 का मुसहर महिलाले सामूहिक रूपमा बस्तीलाई जाँड रक्सी मुक्त बनाउन अभियान शुरू गरेका हुन्।
मेरो पनि भन्नु छ।
महेन्द्र विष्ट उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, जन्मकैदको सजाय पाएका बालकृष्ण ढुङ्गेल लगायत गम्भीर प्रकृतिका अपराधिक घटनामा संलग्नलाई सरकारले आम माफी दिने कुरा सुनिँदैछ। अपराधीलाई सजाय नदिएर माफी दिनु कति न्यायसंगत होला सरकार? के नेपालको कानूनले ठूला बडा पहुँचवालालाई सजाय दिन सक्दैन? जवाफ चाहियो।
दिल्ली महरा सोध्नुहुन्छ, शिक्षा विभागले शिक्षक कर्मचारीको सरुवा किन रोक लगाएको होला? कहिले खुल्छ होला सरुवाको प्रक्रिया?
फेसबुकमा डाक्टर भोलेबाबा नाम राख्नुभएका साथी लेख्नुहुन्छ, सरकारी जागिर खानु भनेको नागरिकको सेवा गर्नु हो। यो सिन्डिकेटधारी यातायात व्यवसायीले भने जस्तो सेवा नै भइराखेको छ। गोजी भरिने गरी रकम लिएर गरिदिएको काम पनि सेवा हुन्छ र?
केशव महाराजा नाम राखेका साथी राष्ट्रकवि माधव प्रसाद घिमिरेको भारतमा लगेर उपचार गरेको विषय भन्नुहुन्छ, राष्ट्रकविलाई विदेश लगेर उपचार गर्नु सरकारले उहाँप्रति देखाएको सम्मान राम्रो हो, तर सामान्य व्यक्तिलाई लागेको रोग कहाँ गएर उपचार गर्ने?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
साथीहरू, सञ्जिता देवकोटा र बिना नेउपाने मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित शिखर वार्ता रद्द गर्नुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले हालै देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताउनु भएको हो। ट्रम्पले जुन 12 तारीकमा उत्तर कोरियासँग शिखर वार्ता गर्न अनुपयुक्त भएको पनि उल्लेख गर्नुभएको छ। व्हाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गर्नुभएको छ। उहाँले अहिले त्यस्तो वातावरण नदेखिएको बताउनु भएको छ। आजै उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्न बनाएको सुरुङ नष्ट गरेको थियो भने चीनले उत्तर कोरिया र अमेरिका बीच जुन 12 तारीकका लागि तय भएको शिखर वार्तालाई समर्थन गर्ने जनाएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रिमियर लिग क्रिकेट केपीएलमा आज त्रिभुवन आर्मी क्लब र एबीसी स्पोर्ट्स क्लब विजयी भएका छन्। सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको आजको पहिलो खेलमा आर्मीले भेरीगंगा स्पोर्ट्स क्लबलाई 8 विकेटले हराएको हो। दोस्रो खेलमा एबीसी स्पोर्ट्स क्लबले काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरलाई 19 रनले पराजित गर्यो। लीग चरणका खेल आज सकिएपछि भोलिदेखि सेमीफाइनलका खेल शुरू हुनेछन्। भोलि भने पहिलो सेमीफाइनलमा रूपन्देही 11 र मध्यपश्चिम क्रिकेट क्लब खेल्नेछन् भने दोस्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब र धनगढ़ी क्रिकेट एकाडेमी बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल पर्सि शनिबार हुनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिराउनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपाल कम्युनिष्ट पार्टीले सुशासनलाई मुख्य मुद्दा बनाउने, भ्रष्टाचार नगर्न र गर्नेलाई नछोड्न दुवै अध्यक्षको निर्देशन।
बालकृष्ण ढुङ्गेललाई जेलबाट छुटाउने तयारी भइरहेको भन्दै सर्वोच्च अदालतमा रिट, उनलाई जेलमुक्त गर्नु बदनियतपूर्ण र गैर कानूनी हुने दावी।
मानिस र वन्यजन्तु बीचको द्वन्द बढ्दो, 9 महिनामा 10 जनाको ज्यान गयो, 33 जना घाइते, 193 वन्यजन्तु पनि मारिए।
अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता रद्द, उत्तर कोरियाको क्रोधका कारण तत्काल वार्ताको वातावरण नबनेको ट्रम्पको भनाई।
र कर्णाली प्रिमियर लिग क्रिकेटमा भोलिदेखि सेमिफाइनलका खेल शुरू हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै विष्णु विश्वकर्मा र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।